അൽഹംദുലില്ലാഹി റബ്ബിലാലമീൻ വസ്സലാത്തു വസ്സലാമു അലാ മൻ കാന നബിയ്യൻ വആദമു ബൈനൽ മാഇ വത്തീൻ വഅലാ ആലിഹി വഅസ്ഹാബിഹി അജ്മാഇൻ അമ്മാ ബഅദ് ഫഅഊദു ബില്ലാഹി മിനശ്ശൈത്വാനിർ റജീം ബിസ്മില്ലാഹിർ റഹ്മാനിർ റഹീം ഇന്നല്ലാഹു വമലായികതഹു യുസല്ലൂന അലാ നബി يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم آج ہماری اس نشست کا عنوان ہے سلاسل طریقت. آپ جانتے ہیں کہ بزرگان دین اولیاء کاملین کے دامن سے وابستہ ہونے کے لیے سلاسل طریقت سے وابستہ ہونا ضروری ہے, اور چار بڑے سلسلے ہیں, قادریہ, چشتیہ, نقشبندیہ, سہروردی. ان چار سلاسل کی باقی تمام شاخیں ہیں جو پوری دنیا میں پھیلی ہوئی ہیں, اور یہ بات روز روشن کی طرح آیا ہے, اور ایسی حقیقت ہے کہ جس کا انکار نہیں کیا جا سکتا کہ اب تک مذہبی لحاظ سے جتنی تحریکیں چلیں ان سب میں سب سے منظم, سب سے معتبر اور سب سے کامیاب تحریک یہی سلاسل طریقت کی. اس کی وجہ کیا تھی؟ اس کی دو وجہ تھیں. ایک وجہ تو یہ کہ ان سلاسل کی بنیاد اخلاص پر, خلوص پر رکھی گئی, اور دوسری چیز عمل. یہ دو چیزیں ہمیں اس میں نظر آتی ہیں. ان دو چیزوں کی وجہ سے یہ تمام سلاسل پوری دنیا میں کامیاب رہے. مذہبی لحاظ سے جتنی بھی تنظیمات اب تک بنی ہیں, یعنی آج کے دن تک آپ لگا لیں, ان کا مطمئن نظر کچھ بھی رہا ہو, تبلیغ دین ہے, اصلاح معاشرہ ہے, جو بھی ان کا مطمئن نظر تھا, لیکن سب سے کامیاب یہی سلاسل طریقت کی تنظیمات رہیں, قادریہ, چشتیہ, نقشبندیہ, سہروردیہ, اور ان سے وابستہ ہونے والے افراد سچے پکے مومن مسلمان بنے, اور نہ صرف وہ خود ہدایت پر رہے, اپنے پیچھے اوروں کو بھی ہدایت پر لگا دی. اب ان کی کامیابی کی وجہ کیا تھی؟ پہلی وجہ تو یہ تھی کہ اخلاص. لالچ, طمع, حرص, حوس, ان تمام چیزوں سے بالتر ہو کر صرف اور صرف اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کے دین کی سر بلندی کے لیے کام کیا. تمام چیزوں کو انہوں نے پسے پوچھ ڈال دیا. ان کی بنیاد یہی تھی کہ لوگوں کو رجوع اللہ کر دیا جائے, اللہ تبارک و تعالیٰ کا راستہ دکھایا جائے, بھٹکی ہوئی انسانیت کو سیدھی راہ پر لگایا جائے. یہ ان کا ایک مطمئن نظر تھا, اور اس بنیاد پر ان بزرگان دین اولیاء کاملین نے ان سلاسل کی تشکیل کی اور کام شروع کر دیا. اور آپ جانتے ہیں کہ جس چیز کی بنیاد خلوص پر ہو, نہ صرف یہ کہ وہ کام یا وہ تحریک کامیاب ہوتی ہے, بلکہ اللہ تبارک و تعالیٰ اس میں برکتیں شامل کر دیتا, اس کا عروج ہوتا, اور مخلوق خدا وہاں سے فیض حاصل کرتی. تو پہلی چیز تو کیونکہ اخلاص صرف اور صرف اللہ کے دین کی سربلندی کے لیے, رسول اللہ صلی اللہ علیہ وسلم کی اطاعت, فرما برداری, سرکار کی محبت, اس کے لیے انہوں نے کام کیا. اپنی کوئی ذاتی غرض, کوئی اپنی نفسانی خواہش, کسی چیز کو درمیان میں نہیں آنے دی, صرف اخلاص کے ساتھ. اب دیکھیں, دو چیزیں ہیں, ایک ہے خلوص اور ایک ہے ریاکاری. ریاکاری کا مطلب ہے دکھاوا. ریاکاری کا مطلب دکھاوا, یعنی میں اگر نماز پڑھوں تو لوگ کہیں یہ بہت بڑا نمازی ہے, میں نے روزہ رکھا تو لوگ مجھے سمجھے کہ یہ روزے دار ہے, حج اس لیے کیا جائے کہ لوگ کہیں کہ یہ حاجی ہے. یہ کیا ہے؟ یہ سب ریاکاری. اور جس عمل میں ریاکاری ہوگی خلوص نہیں ہوگا. یہ دونوں ایک دوسرے کی ضد ہیں. جہاں ریاکاری ہوگی خلوص نہیں ہوگا, اور جہاں خلوص ہوگا ریاکاری نہیں ہوگا. दोनों चीजें एक जगह जमा नहीं हो सकती। रियाकारी का मतलब दिखावा, और खुलूस, खुलूस की तारीफ बुजुर्गान दीन ने अपने अपने अंदाज में की। किसी ने तारीफ यह की कि खुलूस ये है कि तुम दाएं हाथ से कोई चीज खैरात करो तो बाएं हाथ को पता न चले, इतनी खामोशी। किसी ने कहा खुलूस ये है कि जो कुछ तुम कर रहे हो तुम जानते हो या तुम्हारा रब जानता है, तीसरा कोई नहीं जानता। आजकल तो ये है ना, दरअसल कुछ हुआ तो अखबार में आ गया, फलां साहब ने इतनी मशीनें तकसीम की, फलां ने बेवाओं के साथ ये किया, फलां ने यतीमों में इतनी खैरात की, फोटो आ जाते ना अखबार में। ये सब रियाकारी में है। अमल ऐसा होना चाहिए कि सिर्फ अल्लाह की रजा के लिए, बस मेरा रब जाने और मैं जाने, ये है खुलूस। और जो रियाकारी है वो दिखावा है। लोग हमें समझे कि मुत्तकी है, परहेजगार है, ये सदका तो खैरात करने वाला है, ये बहुत बड़ा मुत्तकी है, बहुत बड़ा सखी है। तो जहां खुलूस होगा रियाकारी नहीं होगी, और जहां रियाकारी होगी खुलूस रुखसत हो जाएगा। तो ये जितने भी सलासिल हैं, कादरिया, चिश्तिया, नक्शबंदिया, सोहरवर्दिया, इनकी बुनियाद ही खुलूस पर है, रियाकारी पर नहीं, दिखावा नहीं, सिर्फ और सिर्फ अल्लाह की रजा के लिए। नबी पाक अलैहिस्सलाम की सच्ची मोहब्बत लोगों के दिलों में पैदा करने के लिए इनकी तश्कील की गई, और कामयाबी की सबसे बड़ी वजह यही थी कि बुनियाद ही खुलूस पर थी। अब उसमें आप देख लें कि इन बुजुर्गान दीन औलिया कामिलीन ने जब तबलीग की, बड़ी बड़ी पेशकश इन्होंने ठुकरा दी, बादशाहों ने, वजीरों ने, अमीरों ने, दौलतमंदों ने इन बुजुर्गान दीन औलिया कामिलीन को नजराने के तौर पर बड़ी बड़ी रकमें पेश की, लेकिन अल्लाह के इन नेक और बरगुजीदा बंदों ने उन सब को जूते की नोक पर ठुकरा दिया, सिर्फ अल्लाह की रजा के लिए काम किया। हजरत शेख अबुल हसन खरकानी रहमतुल्लाह अलैह, जलील कदर बुजुर्ग गुजरे, सुल्तान महमूद गजनवी के जमाने में। महमूद गजनवी को बड़ी अकीदत थी, हजरत की बारगाह में हाजिर हुआ, फैज हासिल किया, जियारत की। जब चलने लगा तो एक अशरफियों की थैली पेश कर दी, काफी तादाद में थी और उस जमाने में उसकी बड़ी कीमत थी। हुजूर ये नजराना आपकी बारगाह में, लेने से इनकार कर दिया, फिर इसरार किया, फिर इनकार कर दिया। काफी इसने जब इसरार किया तो आपने वो कबूल की, लेकिन उसी वक्त गरीबों में तकसीम फरमा, एक पैसा या एक अशरफी भी अपने लिए नहीं रखी, सबके सब तकसीम फरमा। ये है बुजुर्गान दीन की शान। सुल्तानुल मशाइख हजरते सुल्तान निजामुद्दीन औलिया महबूब इलाही रहमतुल्लाह अलैह, बादशाह अकीदत रखते थे, नजराने भेजते थे। महबूब इलाही तशरीफ फरमा है, फुकरा दुर्वेश बैठे हैं, बादशाह की तरफ से नजराना आया, 1000 अशरफी हजरत की खिदमत में। बादशाह की तरफ से कासिद आया कि हुजूर ये आपके लिए, बादशाह ने भेजी, कितनी? 1000। 1000 की बड़ी अहमियत थी उस जमाने, आपके सामने रख दी गई। एक दुर्वेश फकीर बैठा था, उसने कहा बाबा आधा तेरा आधा मेरा। फरमाया क्या मतलब? कहा बादशाह ने जो भेजा है नजराना आपके लिए 1000 अशरफी, आधी मैं लूंगा आधी आप लेंगे, यानी 500 मेरी 500 आपकी। फरमाया नहीं, ये सब की सब तेरी हैं, सब उठा के दे दो, मुझे क्या जरूरत है, ये सब तेरी हैं। क्यों? इसलिए कि वो जानते थे कि देने वाला तो वो है, ये मुझे क्या देंगे। जब मैंने उससे राबता कर लिया तो ये दुनियावी बादशाह क्या देंगे। मैंने तो उससे राबता किया जिसकी बादशाहत पूरी कायनात पर है, जिसकी बादशाहत जर्रे जर्रे पर है, पत्ते पत्ते पर है, शजर शजर पर है, हजर हजर पर, जिसके हुक्म के बगैर एक पत्ता नहीं हिल सकता। जब वो देने वाला मुझे दे रहा है तो ये दुनियावी बादशाह क्या मुझे देंगे। और यही हुआ भी। लंगर में बेहतरीन किस्म के खाने पकते, लोग हाजिर होते, बेवा, यतीम, मसाकीन, गुराबा, फुकरा सब हाजिर होते, खाना खाते, बेहतरीन किस्म की गिजाएं खाते। बादशाह ने कहा ऐसा लगता है कि निजामुद्दीन औलिया को हमारे खजाने में से कोई दे रहा है। और जितने थे ना मसाहिबीन उसके, जो हजरत से बुग्ज रखते थे, अदावत रखते थे, उन्होंने भी कान भरे। ये एक फकीर ये इतना पैसा कैसे लुटा रहा, इतना लंगर कैसे लुटा रहा। बादशाह ने कहा क्या वजह है? कहा हुजूर वजह ये है कि आपके दरबार के जो वुजरा उमरा हैं वो महबूब इलाही से बड़ी अकीदत रखते हैं, तो हमारा शक है कि ये शाही खजाने का पैसा ये खामोशी से इनकी तरफ जा रहा। एक आदमी जिसका कोई जरिया आमदनी नहीं है वो हजारों लाखों को खिला रहा, कैसे खिला रहा? बादशाह ने कहा हाँ ये बात तो है, ये तो सोचने वाली बात है, यकीनन मेरे ये खजाने से, शाही खजाने से ये पैसा महबूब इलाही के पास जा रहा। पाबंदी लगा दी, कोई भी जो हमारे दरबार से वाबस्ता है वहां पर नहीं जाएगा, सबको रोक दिया गया। सख्ती कर दी, देखो शाही खजाने पर पहरा, जिनका ताल्लुक है उनका ताल्लुक महबूब इलाही से नहीं होना चाहिए। फिर देखो क्या होता है, कैसे ये लंगर खिलाते हैं। हजरत को इत्तला मिली, खादिम ने आके कहा हुजूर बादशाह वक्त ने पाबंदी लगा दी। क्या पाबंदी लगा दी? पाबंदी ये लगाई है कि जो शाही खजाने से ताल्लुक जिसका है, शाही दरबार से जिसका ताल्लुक है, वो आपकी बारगाह में नहीं आ सकता। फरमाया ना आए। क्यों? कहां? इसलिए लगाई है पाबंदी कि उसको ये खदशा है, ये शक है कि शायद आपको पैसा वहां से मिल रहा, तो लिहाजा आज के बाद से कोई शाही दरबार से ताल्लुक रखने वाला आपकी बारगाह में नहीं आएगा। बादशाह को यह खतरा है कि शाही खजाने से पैसा आपके पास आ रहा है और उस पैसे से आपकी लंगर खिला रहे। महबूब इलाही मुस्कुराए, फरमाया ठीक है, पाबंदी लग गई, अब कोई आ नहीं सकता, बादशाह मुतमईन है पैसा वहां जाएगा नहीं। आपने फरमाया कितना लंगर पकता था? कहा हुजूर इतना पकता था। कहा आज से दुगना कर दिया जाए, आज से दुगना कर दिया जाए। फिर अपने खादिम को बुलाया जिसका नाम था इकबाल, फरमाया ये जो ताक तुम्हें नजर आ रहा है, ताक जैसे हम अलमारी बनाते हैं ना, पहले दीवार में एक ताक सा होता था, कहा इसके अंदर बिस्मिल्लाह पढ़ के हाथ डालो, जितनी तुम्हें रकम चाहिए लंगर के लिए। एक आदमी मुकर्रर था ना लंगर पकाने पे, तकसीम करने पर, तो उसका नाम था इकबाल। उसको बुलाया, कहा जितनी रकम तुम्हें रोजाना चाहिए बिस्मिल्लाह पढ़ के हाथ डालना, तुम्हें इस ताक में से मिल जाएगी, खर्च कर लेना, लंगर पका ले। वो रोजाना यही करता था, जितनी रकम चाहिए थी बिस्मिल्लाह पढ़ के हाथ डालता था, उतनी रकम हाथ में आ जाती। बादशाह हैरान है कि मैंने तो मना कर दिया, लंगर कहां से पकड़ा? उसको पता नहीं था कि महबूब इलाही का ताल्लुक इस दुनियावी बादशाह से नहीं था, खालिक कायनात से। जो पूरी कायनात को खिला रहा है उससे ताल्लुक, तुम हमें क्या दोगे जब रब हमें दे रहा। लंगर दुगना कर दिया, यानी अंदाजा आप इस बात से लगा सकते हैं उनके लंगर के प्यास के छिलके, प्यास के छिलके जो होते हैं वो कई ऊंटों पर रख कर फिर फेंके जाते थे। तो फिर अंदाजा करो कि जो प्यास के छिलके इतने, जो लंगर पकता होगा वो कितना हो। यह है महबूब इलाही की शान, और आज तक लंगर जारी है, जारी रहेगा। उन्होंने उससे राब्ता कायम कर ली जो पूरी कायनात को खिला। तो उनकी नजरों में ना ये वजीर कोई हैसियत रखते हैं, ना अमीर हैसियत रखते हैं, ना बादशाह हैसियत रखते हैं, इसलिए कि उनका ताल्लुक खालिक कायनात के साथ। नबी पाक अलैहिस्सलाम की मोहब्बत, उनकी इताअत, उनकी फरमाबरदारी उन्होंने की, अल्लाह तबारक व तआला ने दुनियावी बादशाह उनके कदमों में डाल दिया। बादशाह बख्तरा ने कहां से पक रहा, मखलूक खा रही है। और अपनी कैफियत यह है कि जब सबको खिला दिया, फरमाया लाओ अब हमारा खाना लेकर आओ, और महबूब इलाही का खाना जौ की रोटी, लोगों को बिरयानी खिला दी, कोरमा खिला दिया, और खुद जौ की रोटी खा रहे। यह है उनका फुक्र। तो पता ये चला कि इन बुजुर्गान दीन औलिया कामिलीन ने इसकी बुनियाद ही इखलास पर रखी, अपनी जाती कोई चीज, नफसानी ख्वाहिशात या और भी कोई चीज उसमें हाइल ना होने दी, सिर्फ अल्लाह की रजा के लिए काम किया। और जब अल्लाह की रजा के लिए काम किया, अल्लाह तबारक व तआला ने उसमें बरकत अता करा। اسی لیے آپ دیکھیں کہ سلاسل طریقت سے وابستہ لوگ ان کی باقاعدہ تربیت کی ہے بزرگان دین اولیاء کاملین نے, اور ان کی تربیت کا انداز بھی مختلف ہے. اور ایک بات یاد رکھیں, ہر چیز کا ایک ظاہر ہے ایک باطن ہے, ہر چیز کا ایک ظاہر ایک باطن. جیسے انسان ہے, ظاہر جسم اور باطن روح, ان دونوں چیزوں سے انسان بنا نا, جسم اور روح. اگر روح نکل جائے تو کیا ہوا, ختم. جب تک روح جسم میں موجود ہے انسان ہے, اور روح نکل گئی مردہ ہو گیا, جاؤ دفن کر دو. تو ظاہر جسم ہے باطن روح ہے. جس طرح ہر چیز کا ایک ظاہر اور باطن ہے, اسی طرح اسلام کا بھی ایک ظاہر ہے ایک باطن. اب آپ کہیں گے اسلام کا ظاہر اور باطن کیا ہے؟ شریعت اسلام کا ظاہر ہے, طریقت اسلام کا باطن. شریعت ظاہر ہے, طریقت باطن ہے. اسی لیے شرعی لحاظ سے اگر کوئی غلطی ہوگی فوراً فتویٰ لگے گا. لگے گا نہیں لگے گا, ظاہر ہے نا, ظاہری طور پہ غلطی ہوئی, مفتی صاحب نے فتویٰ لگا دیا, تمہارا یہ لفظ, تمہاری یہ بات, تمہارا یہ قول شریعت کے خلاف ہے, یہ کافر ہو گیا, یہ فاسق ہو گیا, یہ فلاں ہو گیا, فلاں ہو گیا. ظاہر ہے نا, زبان سے کہہ دیا, اور دل, دل چھپا ہوا, دل پہ فتویٰ نہیں. کسی کے خلاف بیٹھے ہوئے سوچ رہے ہو, کسی کو کیا پتا, نہیں پتا نا, لیکن اللہ والوں کو پتا, ان کا تعلق ہی باطن کے ساتھ, ظاہر کے ساتھ نہیں. ظاہر تو ہے ہی ظاہر, باطن کے ساتھ تعلق. تو شریعت ظاہر, طریقت باطن. اسی طرح ایک ہیں علماء ظاہر اور ایک علماء باطن. مفتی, محدث, مولوی, مولانا, فلاں فلاں جتنے بھی ہیں سب ظاہر, اور صوفی, صاحب وقت, اوتاد, ابدال, اقطاب, اغواز, غوث اعظم, نقبہ, نجبہ, یہ جتنے بھی ہیں یہ سب باطن, یہ باطنی نظام سے تعلق رکھتے ہیں, ظاہر میں نظر نہیں آتے, اسی لیے اپنے آپ کو چھپاتے ہیں. کسی نے کہا میں غوث ہوں, کسی نے کہا میں ابدال ہوں, نہیں, چھپاتے رہے. اور ایک دوسرے کو پہچانتے بھی, جو ابدال ہے ابدال کو پہچان لے گا, ولی ہے ولی کو پہچان لے گا, باطنی نظام سے تعلق ہے نا, پہچان لے گا. یہاں تک کہ میرے والد گرامی اشرف المشائخ حضرت ابو محمد شاہ سید احمد اشرف شفیع الجیلانی نفر اللہ مرقدہ نے فرمایا, اگر تم کوئی وظیفہ پڑھتے ہو اور اسی کا عامل اس محفل میں آ جائے, وہ سمجھ جائے گا تم کیا پڑھتے ہو. اتنا روحانی تعلق ہوتا ہے, اتنا روحانی تعلق, ظاہری طور پہ نہیں پتا لیکن روحانی تعلق. تو شریعت ظاہر ہے, طریقت باطن. علماء ظاہر ظاہر پہ فتویٰ لگاتے, اور علماء باطن صوفیہ وہ دل کو پکڑ لیتے, دل کی کیفیات کو پکڑ لیتے. اسی لیے مولانا روم رحمۃ اللہ علیہ نے فرمایا تھا, اولیاء جو ہیں صوفیہ یہ دلوں کے جاسوس ہیں, جاسوسی کرتے ہیں, دلوں کے جاسوس. دل میں جو خطرہ آیا پکڑ لیا فوراً. اور والد گرامی اشرف المشائخ فرماتے, دیکھو ایک ہے پولیس اور ایک ہے سی آئی ڈی, ایک پولیس اور ایک سی آئی ڈی. پولیس کا کام کیا ہے, ذرا سے تم نے قانون کے خلاف کیا پکڑ لیا, فوراً پکڑ لے گا نا, چوری کی پکڑ لیا, شراب پہ پکڑ لیا, جو کام کیا ظاہر میں پولیس نے پکڑ لیا, فوراً دیکھ لیا نا تو پکڑ لیا. اور سی آئی ڈی وہ چھپ کے کام کرتی, خاموشی سے انویسٹیگیشن کر رہی, خاموشی سے کام کر رہی. کہا علماء جو ہیں یہ پولیس ہے اور صوفیہ جو یہ سی آئی ڈی, سی آئی ڈی ہیں, ان سے بچو. کیوں؟ اپنے دل کو صاف کر کے آؤ, دل میں کوئی خطرہ آئے گا فوراً پکڑ لیں گے, یہ سی آئی ڈی کا کام کر رہے ہیں. علماء ظاہر پہ فتویٰ لگائیں گے, یہ تمہارے دل پہ فتویٰ لگا دیں گے, پکڑ لیں گے, تیرا دل ہی صاف نہیں. اور ان کی تبلیغ کا انداز ہی مختلف ہے. مثلاً اگر کوئی آدمی کسی عالم دین کے پاس جائے اور کہے کہ میں نماز نہیں پڑھتا, تو اس کا جواب یہی ہوگا کہ بھائی نماز پڑھو, نماز پڑھنی چاہیے, نماز فرض ہے, نہیں پڑھو گے تو پوچھ گچھ ہوگی. اور یہی سوال لے کر صوفی کے پاس آ جائے, تب ایک صاحب آ گئے ایک بزرگ کے پاس, حضور میں نماز نہیں پڑھتا. اچھا نہیں پڑھتے, نہیں, اچھا ایک کام کرو, ہماری ایک بات مان لو, कहा क्या, जब नमाज का वक्त हो तो वुजू कर लिया करो, बस नमाज का वक्त हो सिर्फ वुजू कर लो बस। उसने कहा अच्छा, लेकिन ये वादा करो कि मैं वुजू कर लूंगा, जैसे ही अजान सुनूंगा मैं फौरन वुजू कर लू। उसने कहा ठीक है, ये कौन सी बात है, नमाज नहीं पढ़ूंगा। कहा उसके मुतालिक तो मैं कुछ कह नहीं रहा ना तुमसे, मैं सिर्फ ये कह रहा हूं कि वादा ये करो कि जैसे ही नमाज का वक्त हो फौरन वुजू कर लो। ठीक है, वादा कर लिया। अब जैसे अजान हुई वुजू करके बैठ गए, नमाज नहीं पढ़ी, वक्त गुजर गया। फिर दूसरी अजान हुई, फौरन वुजू कर लिया। जब वुजू किया तो ख्याल आया कि जब वुजू कर लिया तो फिर नमाज में क्या मसला, नमाज पढ़नी शुरू कर दी। यह है बुजुर्गान दीन की तबलीग, उनका अंदाज तबलीग। किसी को डांटा नहीं, किसी को झड़का नहीं, किसी को मारा नहीं, और सबको मोमिन मुसलमान बना दिया। इसलिए कि वो जाहिर की भी इसलाह करते हैं, बातिन की भी इसलाह करते हैं, और बातिन की पहले इसलाह करते हैं। जब बातिन साफ होगा जाहिर खुद ब खुद साफ हो जाएगा, बातिन साफ होगा जाहिर खुद ब खुद साफ हो जाएगा। हम जाहिर को साफ रखते हैं, कपड़े साफ रहें, चेहरा साफ रहे, साफ सुथरा लिबास रहे, लोग देखें कि हाँ ये कोई साफ आ रहे, ये नहीं पता कि दिल बिल्कुल सिया है। और अल्लाह वालों की नजर दिल पर है, वो जाहिर से ज्यादा बातिन पे तवज्जो देते हैं। ये जिक्र जो है किस लिए है, ये वजाइफ किस लिए हैं, ये नवाफिल किस लिए हैं, ये सारी चीजें इसलिए कि ये सब बातिन की इसलाह करते हैं। जब बातिन की इसलाह हो जाएगी जाहिर खुद ब खुद साफ हो जाएगी। तो इस्लाम का जाहिर शरीयत और बातिन तरीकत, दोनों चीजों को साथ लेके चलना, शरीयत और तरीकत। तो जाहिर भी पाक हो बातिन भी पाक हो। तो कहने का मकसद ये था कि इन बुजुर्गान दीन औलिया कामिलीन ने जो इन सलासिल में कामयाबी हासिल की और अल्लाह के नेक बंदों को हिदायत देने में, उनको मंजिल पर पहुंचाने में कामयाबी हासिल की, सबसे बड़ी वजह जो थी वो थी इखलास। उनकी नियत में खलूस था, सिर्फ अल्लाह की रजा के लिए उन्होंने काम शुरू किया। और दूसरी चीज अमल। अमल क्या मतलब, एक चीज आप जानते हैं ठीक है ना, मसलन नमाज पढ़ना आप सब जानते हैं ठीक है ना, अब ना पढ़ें वो बात अलग, जानते तो है ना। फजर की नमाज पढ़ना सब जानते हैं, पढ़ते हैं, खैर वो तो बात छोड़ देनी चाहिए, बहुत से लोग बीच में आ जाएंगे, जानते हैं लेकिन पढ़ते नहीं। खैर पढ़ लेंगे इंशाल्लाह, जब आते रहेंगे तो पढ़ भी लेंगे। तो जब पढ़ लेंगे तो वो क्या होगा, उसको कहते हैं अमल ठीक है ना। अब अगर अमल नहीं है तो जबान में असर नहीं है। मसलन अगर फजर की नमाज नहीं पढ़ी, दूसरे से कहा तूने क्यों नहीं पढ़ी और खुद पढ़ी नहीं, तो असर होगा। पहले खुद पढ़ो फिर दूसरे से कहो। यह है बुजुर्गान दीन की तालीम। उन्होंने पहले खुद अमल किया, पहले अपने नफ्स का जिहाद किया, पहले अपने कल्ब को साफ किया, तब दूसरों के कुलूब को साफ किया। जब अपना कल्ब ही साफ ना हो तो दूसरे का कल्ब कैसे साफ हो, जब खुद अमल ना हो तो दूसरे को नसीहत करो तो कैसे अमल करेगा। हजरत बाबा फरीद शकरगंज रहमतुल्लाह ताला अलैह, शकर से बड़ी मोहब्बत थी। आप सुन चुके उनके वाकयात, बड़े शौक से शकर खाते थे, चीनी गुड़ खाते थे, गुड़ की शकर खाते थे, मतलब मिठास उनको बहुत पसंद थी। एक औरत अपने बच्चे को लेकर आ गई, बाबा ये मेरा बेटा जो है ये गुड़ खाता है बहुत, इसको नसीहत करें मना करें कि ना खाया करें। हजरत तो खुद खाते थे, फरमाया अच्छा कल आना, कल फिर हम बताएंगे। कल आना, कहां कल आना। उसने कहा पता नहीं क्या बात है। दूसरे दिन आई, आकर बैठी, बेटे को लेकर आई, फरमाया बेटा गुड़ नहीं खाया करो, सिर्फ इतनी सी बात, गुड़ नहीं खाया करो, जाओ। उसने कहा ये क्या बात हुई, ये बात कल कह दी थी, खामखाई मुझे आज बुलाया, इतनी सी बात कहनी थी गुड़ ना खाया करो तो यही बात कल कह दी थी। अब सुनो बाबा फरीद का जुमला, फरमाया कल तक मैं भी खाता था तो इसको कैसे नसीहत करता। कितनी बड़ी बात है, मैं खुद खाता था तो इसको कैसे नसीहत करता, कल रात को मैंने तौबा की तब आज इसको नसीहत कर रहा। यह है बुजुर्गान दीन की शान कि मैं खुद खाता हूं तो मैं क्यों नसीहत करूं। कुरान ये तो कहता लिमा तकुलून माला तफलून, तो वो बात क्यों कहते हो जो खुद भी करते हो, तुम खुद करते हो दूसरों को भी कह रहे हो। پہلے خود عمل کرو پھر دوسروں کو نصیحت کرو. جتنے بزرگان دین اولیاء کاملین پہلے خود عمل کیا تب دوسروں کو نصیحت کی اور اس سے اس کا نتیجہ یہ نکلا کہ جو زبان سے نکل گیا وہی ہو گیا, جس کو کہہ دیا اس نے کر دیا عمل. سارے بزرگان دین اولیاء کاملین ہمیشہ عمل کی تلقین کرتے رہے. ایسا نہیں کہ سب کو وظائف بتا دیا اور خود نہیں پڑھے, پہلے خود پڑھا, پہلے خود عمل کیا, ریاضت, مجاہدہ, عبادت, تقوی, پرہیزگاری سب خود اختیار کیا, پھر لوگوں کو تلقین کی. اس لیے آپ دیکھیں کہ صرف سلسلہ چشتیہ ہی کو آپ دیکھ لیں تو ایک پوری ایک چین ہمیں نظر آتی ہے. حضرت خواجہ عثمان ہارونی رحمت اللہ, ان کے خلیفہ حضرت سلطان الہند خواجہ معین الدین چشتی اجمیری, ایک شخص نے 99 لاکھ ہندوؤں کو مسلمان کیا. اور آج جماعتیں لے کے لوگ پھر رہے ہیں, کلمہ پڑھو نماز پڑھو, کلمہ پڑھو نماز پڑھو, ہو رہا ہے کوئی مسلمان؟ ادھر عمل تھا, ادھر عمل نہیں ہے, خالی بات ہی بات ہے. ادھر خلوص تھا, ادھر ریاکاری ہے. ادھر سچ تھا, ادھر جھوٹ ہے. ادھر رجوع اللہ کرنا تھا اور ادھر رسول اللہ سے معاذ اللہ ہٹانا ہے. ادھر دھوکہ ہے, فریب ہے, کیسے لوگ مسلمان ہوں؟ تو جب تک خود اپنی ذات پر آپ اس قانون کو اپلائی نہیں کریں گے دوسروں پر نہیں کر سکتے, پہلے اپنے اوپر. خواجہ صاحب نے خود نماز پڑھی, خود تبلیغ کی, خود ریاضت و مجاہدہ کیا, تب زبان میں یہ اثر پیدا ہوا کہ جس سے کہہ دیا وہ ہو گیا اور جو کہہ دیا وہ ہو گیا. اور پھر یہی نہیں, خود اپنے بعد اپنے خلفاء کی تربیت کی, قطب الاقطاب خواجہ قطب الدین بختیار کاکی, اور انہوں نے اپنے بعد زہد الانبیاء حضرت بابا فری شکر گنج, اور ان کے بعد سلطان نظام الدین اولیاء محبوب الہی, اور ان کے بعد حضرت سراج الدین عثمان اخی سراج آئین ہند, ان کے بعد حضرت علاء الدین گنج نباد, اور ان کے بعد سید اشرف جہانگیر سمنانی. یہ ساری سلسلہ چشتیہ کی ایک چین چلی آ رہی ہے جو پورے بر صغیر میں پھیلی ہوئی ہے, اور ان سے وابستہ ہزاروں لاکھوں افراد ہیں جنہوں نے ہدایت حاصل کر لی. یہ صرف اس لیے ہوا, دو چیزیں, ایک اخلاص اور دوسرا عمل. تو یاد رکھیے, اگر ان دو چیزوں کو ہم اپنا لیں تو ہم بھی کامیاب ہو سکتے ہیں. پہلی چیز اخلاص, ہم جو بھی کام کریں خلوص کے ساتھ. کوئی وظیفہ پڑھے تو اس لیے نہیں کہ میری نوکری لگ جائے, وظیفہ پڑھوں کہ میری شادی ہو جائے, وظیفہ پڑھوں تو بچے ہو جائیں, وظیفہ پڑھوں تو کاروبار میں برکت ہو جائے. نہیں, میں وظیفہ پڑھوں گا اللہ کی رضا مجھے حاصل ہو, اس کی رضا کے لیے. جب اس کی رضا حاصل ہوگی تو ساری چیزیں خود بخود ہو جائیں گی. اسی کی رضا پر سب چیز موقوف ہے نا, اس کی رضا پر پوری کائنات کی رضا موقوف ہے. جب وہ راضی تو سب راضی, تو اس کو تو راضی کر نہیں رہے, پوری کائنات کو راضی کر رہے ہیں. یہ افسر راضی ہو جائے, یہ فلاں راضی ہو جائے, یہ وہ راضی ہو جائے, اس کو راضی کرو, جب وہ راضی ہو جائے گا پوری کائنات راضی ہو جائے. تو پہلی چیز اخلاص اور دوسری چیز عمل. آج کی اس نشست کا حاصل یہی ہے, نتیجہ یہی ہے. وقت مختصر تھا اس وجہ سے میں نے مختصر انداز میں اس کو پیش کر دیا. تو نتیجہ کیا نکلا کہ اخلاص اور عمل, یہ دو چیزیں ہمیں حاصل کرنی ہیں, اپنے اندر پیدا کرنی ہیں, کہ صرف خلوص کے ساتھ عبادت کرنی ہے اور عمل کرنا. پہلے ہم خود سچے بنیں, پھر اپنے بچوں کو سچ بولنے کی تلقین کریں, پہلے خود نمازی بنیں پھر ان کو نمازی بنائیں, پہلے خود انفاق فی سبیل اللہ کریں پھر لوگوں سے کہیں. تو جب تک ہم خود نہیں کریں گے تو پھر ہماری زبان میں اثر نہیں ہو. یہی بزرگان دین کی تعلیمات ہیں, اور انہوں نے انہی دو چیزوں کو اپنایا تو وہ کامیاب ہوئے. ایسے کامیاب ہوئے کہ جو ان کے در پہ پہنچ گیا وہ بھی کامیاب ہو. آئیے دعا کریں اللہ تبارک و تعالی ہم سب کو اخلاص اور عمل, یہ دو چیزیں ہمارے اندر پیدا فرما. مولا ہمیں ریاکاری سے بچا, ہمیں دھوکہ دہی سے بچا, ہماری نیتوں میں خلوص پیدا فرما, ہماری زبانوں میں اثر پیدا فرما, ہمیں عمل کی توفیق پیدا فرما, ہمارے دلوں میں رسول اللہ صلی اللہ علیہ وسلم کی سچی محبت پیدا فرما. یا اللہ جو بیمار ہیں انہیں شفا کامل عطا فرما, جو کسی پریشانی میں مبتلا ہیں ان کی پریشانیوں کو دور کر دے, جو قرض دار ہیں انہیں بارے قرضے سے دوشی فرما, جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما, جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرم بردار بنا. اے الہ العالمین, یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے, مولا ان سب کی حاضری کو قبول فرما, ان سب پر اپنی رحمتیں برکتیں نازل فرما, ان کے علم میں, عمل میں, عمر میں برکت عطا فرما, ان کے روزگار میں ترقی عطا فرما, ان سب کی ظاہری باطنی روحانی جسمانی بیماریوں کو پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. ان اللہ ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی سیدنا مولانا محمد وعلى آل سیدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.